नमस्कार, कार्यक्रम सामुदायिक मेलमिलापमा तपाईलाई हार्दिक स्वागत छ। म सुविका रिसाल। अस्ट्रेलियन सरकारको सहयोगमा द एसिया फाउण्डेशन र सामुदायिक रेडियो प्रसारकसँग कुराकको सहकार्यमा रेडियो कार्यक्रम सामुदायिक मेलमिलाप तयार हुँदै आएको छ। कार्यक्रममा हामी स्थानीय तहमा भइरहेको मेलमिलापको अभ्यासको बारेमा छलफल गर्दै आइरहेका छौं। न्यायिक समितिमा मेलमिलापको काम कसरी भइरहेको छ भनेर उपप्रमुखहरूसँगको आपसी कुराकानी र छलफल पनि कार्यक्रममा हामीले प्रस्तुत गर्दै आएका छौं। संविधानको धारा 217ले गाउँको विवाद गाउँमा नै निरूपण गर्ने गरिकन व्यवस्था गरेको छ। अर्थात संविधानले व्यवस्था गरे अनुसार न्यायिक समिति गठन भएको छ र सोही अनुसार न्यायिक समितिमा काम भइरहेको छ। न्यायिक समिति गठन भएको 3 वर्षभन्दा अलि बढ़ी हुँदा नागरिकले घर दैलोमा नै न्याय पाएको महसुस केही हदसम्म गर्न सकेका छन्। तर न्यायिक समितिका समस्या र गुनासाहरू पनि थुप्रै छन्। कार्यक्रममा हामीले यसबारेमा पनि छलफल गर्दै आइरहेका छौं। आजको कार्यक्रममा हामी कोविड-19 का कारण सिर्जित परिस्थितिका बावजूद पनि न्यायिक समितिमा भइरहेका कामहरूका बारेमा छलफल गर्नेछौं। शुरूमा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना कुमारी लामासँगको कुराकानी प्रस्तुत गर्दैछौ। साथी राजन रूचालले कोरोना महामारीका बीचमा उपमहानगरपालिकामा न्यायिक समितिको काम कसरी भइरहेको छ भनेर सोध्नु भएको छ।
हाम्रो यो अहिले हेटौँडा उपमहानगरपालिकाको न्यायिक समिति हामीले काम यो कोरोनाको अवधि भन्दा पनि हामीले यो निषेधाज्ञा अवधिभरि चाहिँ हामीले त्यसलाई ठप्प राखेका थियौँ र लकडाउनमा पनि हामीले सञ्चालन गरेनौँ र अहिले यसपछि चाहिँ हामीले आफ्नो कामहरू चाहिँ यो निषेधाज्ञा हटिसकेपछि हामीले आफ्नो कामहरू सुचारू गरेका छौँ र यसलाई व्यवस्थापन गर्ने यसलाई छलफल गर्ने कुराहरू निरूपण गर्ने कामहरू चाहिँ अगाडि बढाइसकेका छौँ।
यो जुन बेलामा चाहिँ लकडाउन भयो निषेधाज्ञा भयो त्यो बेलामा चाहिँ त्यस्ता खालका समस्याहरू आएनन् अथवा कसैले हिंसामा परेको वाद विवाद भएको मेलमिलाप गराउनु पर्ने त्यस्तो खालको भयो कि भएन?
होइन, त्यस्तो कुराहरू पनि आयो। चाहिँ उहाँले फोनमा सम्पर्क गर्नुभयो होइन, हाम्रो लकडाउन भइरहँदा पनि हाम्रो कार्यालयहरू चाहिँ खुल्ला थियो लकडाउनमा पनि। जस्तै अब अति आवश्यक हाम्रो स्वास्थ्यको कामहरू हामी गर्दैथ्यौँ त्यतिखेर चाहिँ सम्पर्कमा उहाँहरू आउने र फोन मार्फत पनि जानकारी गराउने, हामीले कसरी यसलाई समाधान गर्ने भन्ने कुराहरू हुन्थ्यो र त्यो कुराहरू चाहिँ हामीले एउटा लिखित दस्तावेज भन्दा पनि एउटा उहाँहरूलाई फोनमै काउन्सिलिङ गर्ने, त्यसपछि उहाँहरूलाई चाहिँ फोन मार्फतै चाहिँ उहाँहरूलाई चाहिँ दुवै पक्षलाई चाहिँ कुराहरू गरेर चाहिँ अब हामीले हेरिराख्नु है, तपाईँहरूले चाहिँ अब यहाँभन्दा अगाडि नगर्नु, तपाईँहरूलाई हामी पहिलाई छलफल गराउँछौँ भन्ने किसिमका कुराहरू पनि गऱ्यौँ भने कति चाहिँ अब प्रहरीमा लानुपर्ने पठाउनुपर्ने कुराहरू थियो, प्रहरीहरूलाई चाहिँ सूचना दिएर प्रहरी कहाँ पनि पठाउने कामहरू चाहिँ हामीले गरिदिने रह्यौँ।
जस्तो यो बीचमा कोरोनाको कहरको बीचमा शहरमा भएका मान्छेहरू पनि गाउँ फर्किए, विदेशमा भएकाहरू पनि आए, कोरोनाको कारण पनि मान्छेहरूको बीचमा मनमुटाव बढ्ने, शंकाको दृष्टिले हेर्ने त्यस्तो कुराहरू भए, त्यस्ता विषयले पनि विवाद बढाएको, मान्छेहरू चाहिँ अलिकति तनावमा परेको त्यस्तो कुराहरू पनि आयो?
होइन, आयो यहाँनिर, किनभने अब त्यतिखेर नै हाम्रो अब यो लकडाउनको अवधिमा नै यो सुस्मिताको घटना पनि भएको हो होइन, त्यसले गर्दा पनि ठुलो घटना पनि घट्यो र बिचमा चाहिँ त्यस्ता कुराहरू पनि मनमुटाउको कुराहरू, घर झगडाको कुराहरू, त्यस्ता कुराहरू पनि आएको थियो। अब कसैको चाहिँ घरमा लकडाउन, लामो समय लकडाउन हुँदाखेरि चाहिँ जसरी खाद्यान्नको अभावहरू भएको थियो, त्यसले गर्दाखेरि तनाव होइन, अब त्यही कसरी समाधान गर्ने भनेर घरको मान्छेलाई अझलाई प्रेसर हुने त्यस्ता कुराहरू पनि भएको थियो। त्यस्ता कुराहरूलाई पनि हामीले अब हामीले गर्न सक्ने कामहरू उहाँलाई चाहिँ एउटा आर्थिक हुन्छ कि उहाँलाई चाहिँ हामीले काउन्सिलिङ गरेर हुन्छ कि उहाँहरूलाई चाहिँ हामीले आफै गएर भेटेर घरभेट गरेर हुन्छ कि हामी विभिन्न आफ्ना चरणको कामहरू चाहिँ हामीले गरि नै रह्यौँ।
जस्तो यो बीचमा यस अगाडिको भन्दा, कोरोना कहर भन्दा अगाडिको भन्दा केही फरक खालका विवादहरू चाहिँ आए कि आएनन् तपाईँहरूको बीचमा?
हाम्रो फरक खाले भनेको चाहिँ विवाद भनेको चाहिँ जुन यो खानाकै विषयमा चाहिँ आयो, किनभने झगडा भयो भनेर चाहिँ हामी पुग्थ्यौँ। घर पुग्दाखेरि अनि हामी के कारणले भयो भन्दाखेरि घरमा चाहिँ अन्न हुन्थेन होइन, अन्न हुन्थेन, अब बाहिर निस्किने अवस्था पनि हुन्थेन, अनि त्यो अवस्थामा चाहिँ अब चाहिँ श्रीमती र श्रीमान झगडा हुने होइन, यस्तो किसिमहरू पनि भएको थियो। त्यो चाहिँ हामीले त्यो लकडाउनमा चाहिँ केही किसिमको झगडाहरू भयो,
त्यस्तो भयो भने अनि
कता पहिला हिंसाको कुराहरू पनि भयो होइन, अनि घरमा चाहिँ अब चाहिँ सबै रेगुलर बस्दाखेरि चाहिँ अब विभिन्न महिलाका र पुरुषका कुराहरूमा पनि विवाह गरेको थिएँ। त्यस्ता कुराहरू भएको
छ। त्यस्तो कुराहरूलाई चाहिँ तपाईँहरूले स्थानीय तपाईँहरूको वडा तहमा मेलमिलापकर्ताहरू हुनुहुन्छ होला, मेलमिलाप केन्द्रहरू पनि होला, उहाँहरू मार्फत बढी मिलाउने प्रयत्न गर्नुभयो कि होइन? न्यायिक समितिको नेतृत्वमा तपाईँ नै भएर तपाईँले नै बढी फोनबाटै यसरी यसरी समाधान गरौँ भन्नुभयो, के गर्नुभयो?
अब हामी यो न्यायिक समितिको सदस्यहरू पनि प्रत्यक्ष रूपमा पनि फोन सम्पर्कमा आउने जानी पनि गर्यौँ कति त, अनि कति चाहिँ अब मेलमिलापकर्ताहरूले नै फोनबाट चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरूको छलफल भन्दा उहाँहरूको कुराहरू बुझ्ने र अलिकता दुवै पक्षलाई चाहिँ यस्तो गर्ने है भन्ने कुराहरू चाहिँ फोनबाट गर्ने कुराहरू भयो भने, अब कति त मेलमिलापकर्ताहरू आफै गाउँमा हुनुहुन्छ होइन, छिमेकीमा हुनुहुन्छ, टोलमा हुनुहुन्छ नि, किनभने हाम्रो त लगभग 94 मेलमिलापकर्ताहरू हुनुहुन्छ 19 वडामा, भएको त्यो उहाँ मेलमिलापकर्ताहरू वडा वडा नै हुनुभएको भएर कति त उहाँहरूले वडामा बसेर प्रत्यक्ष रूपमा यो लकडाउनको नियम पालन गरेर होइन मास्क लगाएर त्यस्तो कामहरू पनि पुरै कायम गरेर चाहिँ उहाँहरूले पनि प्रत्यक्ष रूपमा गएर भेटघाट गरेर पनि विभिन्न चाहिँ सलाह सुझाव दिने, मिलाउने कुराहरू गर्ने र मिलाउन सक्ने कुराहरूलाई चाहिँ अब कति कुरा त अब महिलाहरूलाई मैले फेरि हाम्रो सेफ हाउसमा छ, सेफ महिला सेफ हाउसमा पनि ल्याएर दुई चार दिन राख्ने कामहरू पनि भएको छ।
यो बीचमा चुनौतीको कुरा गर्छु म थोरै, जस्तो कि एकअर्कालाई प्रत्यक्ष भेट्न नपाउँदाखेरि, फिल्डमै जान नपाउँदाखेरि, अथवा कार्यालयमै बोलाएर चाहिँ उहाँहरूको विवाद समाधान गर्न नपाउँदाखेरि, त्यसले तपाईँहरूलाई केही चुनौती थप्यो, अप्ठ्यारो केही पर्यो?
होइन, त्यो त एकदमै भएको छ। अब जाँदाखेरि पनि उहाँहरूलाई नजिक बसेर कुरा गर्नु, उहाँहरू संस्था किन्ने त्यो फोनमा कुरा गर्ने, र अब फोनमा कुरा गरिसकेपछि उहाँहरू अब एउटै घरमा बसिरहनु पर्ने हुन्छ, झगडा भएको घर त होइन, अब त्यसरी बस्दाखेरि चाहिँ कस्तो अवस्थामा हुनुहुन्छ होला भन्ने कुरा त हामीले आफ्नो नै फिल गरी त्यहाँ ठुलो दुर्घटना होला कि त्यसले भन्ने कुराले गर्दाखेरि पनि हामीलाई चाहिँ गाह्रो नै पर्यो। र अब लकडाउन अवधि घरमा चाहिँ अब त्यस्ता घरहरूमा जानै पर्ने घरमा त्यस्ता चाहिँ अप्ठ्यारो परेको ठाउँमा चाहिँ अब म आफू एज अ मेरो त भइसकेको पनि अब हामीलाई त कहीँ रुकावट पनि थिएन होइन, अब हामी हिँडि नै रहेको हुन्थ्यौँ, हामी त्यो भएको भएर हामी म आफै पनि अब प्रत्यक्ष रूपमा पनि त्यहाँ चाहिँ जाने पनि गऱ्यौँ। र अब कति कुराहरू चाहिँ मेन त हामीले एकदमै एउटा अलिक धेरैजना राखेर चाहिँ छलफल गराउनु पाए अझ सजिलोसँग किन्छु कि भन्ने कुरा हो, र प्रत्यक्ष रूपमा आफू गएर चाहिँ त्यहाँ भेट्दाखेरि उहाँलाई चाहिँ अलिकति अब हार र जितकै कुरा हुन्छ होइन, एउटा हार जितको कुरा गराउँदाखेरि चाहिँ उपमेयरले यतापट्टि लाग्यो भन्ने हिसाबले पनि यतापट्टि चाहिँ हामीलाई अलिकति ठुलो चाहिँ बोल्यो भन्ने कुराको चाहिँ चुनौती त भइ नै हाल्छ, त्यस्तो कुराहरू पनि भयो। र अनि अब कहिले त अब यति लकडाउनमा बेलामा पनि अब त्यहाँ आएर यसरी चाहिँ यहाँ चाहिँ अब संक्रमण फैलाउनु लाग्यो कि भन्ने किसिमको कुराहरू पनि हुन चाहिँ आएको थियो।
अब चाहिँ कोरोना सँगसँगै काम गर्नुपर्ने एक खालको चाहिँ बाध्यता जस्तो भयो, कोरोनासँगै बाँच्नुपर्ने जस्तो बाध्यता जस्तो, अथवा त्यो हामीले सिक्नुपर्छ है भनेर चाहिँ त्यो त्यस्तो खालको स्थिति पनि देखिन्छ। त्यो संघ सरकारले पनि त्यसरी नै अब व्यवस्थित गर्नुपर्छ भनेर भनेको स्थिति देखिन्छ। त्यो कारणले त्यो कोरोनाको कहर सँगसँगै नियमित काम, न्याय निरूपणको कामलाई चाहिँ अब कसरी अगाडि बढाउनुहुन्छ?
होइन, अब हामीले सुरु गरिसकेका छौँ, हाम्रा चाहिँ विवादहरू थुप्रो विवादहरू हामीले चाहिँ दर्ता गराएर राखेका थियौँ, कति त दर्ता पनि हुनु पाएको थिएन, हामीले कलेक्सन गरिराखेका थियौँ उहाँहरूलाई चाहिँ हामी गर्छौँ भन्ने, र त्यो फोनबाट मात्रै उहाँहरूसँग कुराकानी गर्ने होइन, उहाँहरूलाई चाहिँ अब अलिकति उहाँलाई बुझाउने कामहरू भइरहेको थियो, किनभने हामीले प्रत्यक्ष भेट्न सकिरहेको थिएन उहाँलाई, कति गुनासोहरू चाहिँ गर्नुहुन्थ्यो उहाँहरूसँग प्रत्यक्ष नभेट्दाखेरि उहाँलाई पनि उपस्थित जस्तो भएको थियो, अब त्यसलाई पनि हामीले मध्यनजर गरेर अब हामीले आजै भनेर अब आजदेखि त हामीले धेरै कामहरू पनि अगाडि बढाइसकेको छौँ, सबै तारिख दिने, छलफल गराउने, सबै मेलमिलाप केन्द्रहरू चाहिँ सञ्चालन गर्ने भनेर नि पत्रचार पनि हामी गरिसकेका छौँ, र हामी अब सबै मापदण्ड पुरै गरेर सबै समूहमा बसेर हामी कामहरू चाहिँ अगाडि बढाइसकेका छौँ।
यसको मतलब चाहिँ अब गाउँबाट कोही मान्छेहरूले यति बेला रेडियो सुन्दै हुनुहुन्छ भनेदेखि, विवादमा पर्नु भएको छ भनेदेखि, अलिकति भनौँ न नगरबाट चाहिँ अलिक पल्लो उपल्लो क्षेत्रको मान्छेले त्यसरी सुनिरहनु भएको छ भने, उहाँले चाहिँ खबर गर्दा भयो अथवा नगरपालिकासम्म आउँदा भयो, मेलमिलाप केन्द्रमा जाँदा भयो, मेलमिलापकर्तालाई भेट्दा भयो, तपाईँले दिनु खोजेको सन्देश चाहिँ त्यही नै हो?
एकदम हो, काम सुरु भइसकेको छ, अनुक्रम पनि बढेको छ, अब धेरै यहाँ उकुसुकुस भएर बसेको पनि म अनुभव गरेँ, किनभने आजै चाहिँ चारवटा चाहिँ विवादहरू चाहिँ लिएर आउनुभएको छ होइन, अब यो हिसाबले हेर्दा धेरै विवादहरू छन्, तपाईँहरू चाहिँ नर्म नलिएर मापदण्ड चाहिँ अप्नाएर हामी आफ्नो काम सुचार गरिसकेका छौँ, तपाईँहरूको त्यस्तो छ भने तपाईँहरूको सम्पर्क राख्न सक्नुहुन्छ भन्न म पनि चाहन्छु।
हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मीना कुमारी लामालाई धेरै धेरै धन्यवाद। अब लागौं जनकपुर उपमहानगरपालिकामा। जनकपुर कोरोनाबाट धेरै नै प्रभावित क्षेत्रमा पर्छ। कोरोना महामारीको बीचमा उपमहानगरपालिकामा न्याय निरूपणको काम कसरी भइरहेको छ, हामीले उपप्रमुख रीता कुमारी मिश्रसँग कुराकानी गरेका छौं।
अहिले अब हामी कोरोनाको कहरमा कामहरू गरिराखेका छौं। स्थानीय सरकारको काम प्रशंसनीय पनि छ। धेरै ठाउँमा स्थानीय सरकार तलको सरकार भएको भएर उसले जिम्मेवारी लिएर कोरोना भाइरस नियन्त्रणको काम गरिराखेको छ। तर तपाईँहरू चाहिँ यो न्यायिक समितिको पनि संयोजक भएका कारणले तपाईँहरूसँग अर्को न्यायिक दायित्व पनि छ। त्यो दायित्वलाई चाहिँ यो विषम परिस्थितिमा कसरी पूरा गरिरहनु भएको छ?
एकदम यो पूरा हो। आजको प्रश्न हजुरको एकदम राम्रो लाग्यो मलाई, किनकि यो लकडाउनमा भाइरस COVID-19 को कारणले सबैभन्दा समस्या यो पनि एउटा न्यायिक समितिलाई पनि परेको छ। किन मुद्दा दिइसकेको छ, जनतालाई आकांक्षा चाहिँ न्यायिक समितिमा छ कि हाम्रो जनताको अदालत हो, त्यो जनताहरू सम्झिन्छन् है, जनप्रतिनिधि भएको कारणले। तर चाहिँ के हुँदो रहेछ भनेपछि चाहिँ लकडाउनमा हामीले पनि न्यायिक समिति बन्द गरिदियौँ, निवेदन दर्ता गर्न मिलेन भनेर मिले हामीले दर्ता गरेनौँ। तर दर्ता नगरे पनि चाहिँ हामीले चाहिँ काम चाहिँ व्यवहारमा चाहिँ गरिरह्यौँ, जसरी मेलमिलाप गराउने कुराहरू गर्यौँ। त्यस्तो कुरा गर्न बाँकी छ भने तपाईँहरू निवेदन राख्नुहोस्, अब न्याय समिति खुल्छ अनि गरौँला, तबसम्मको लागि दुनु पक्षमा गरेर मिलाएका छौँ, यस्तो यस्तो छ। तर यसमा के भएको छ भने हिंसा बढेको छ, सार्वजनिक सम्पत्तिहरूको चाहिँ धराधर सार्वजनिक सम्पत्तिहरू अतिक्रम बढ़िरहेको छ भन्दाखेरि, यता चाहिँ हामीहरूको यहाँ पुरै अतिक्रम चाहिँ बढेको बढेको छ। सार्वजनिक सम्पत्तिहरू मिचिरहेछन्, पोखरीहरू मिचिरहेछन्, अब मुद्दा पर्दैन अनि अब के गर्छ नगरपालिकाले, तबसम्म हामी पनि गरौँ भने यस्तो विकृति पनि बढेको छ।
जस्तो कि लकडाउनको कारणले, कोरोना महामारीको कारणले स्थानीय तह बन्द हुँदै गर्दाखेरि विकृतिहरू बढेको छ, हिंसा बढेको छ,
हिंसा पनि बढेको छ। अब समय कुनै पनि अदालतमा पनि मुद्दा दर्ता भइरहेको छैन, न्याय समिति पनि बन्द छ भन्दाखेरि चाहिँ त्यो मुद्दा तिमीलाई कुटे पनि तिमी कहाँ लिएर जान्छौ, के गर्छ, अब थुनछेक पनि गर्दैन, यस्तो मनोबल पनि बढेको छ।
अब त्यसै कारण भनेर तपाईँले सबै कुरा थाहा पाइराख्नु भएको छ, देखिरहनु भएको छ, दिदी बहिनीहरूले सुनाउनुहुन्छ होला, अरू पनि थुप्रै मान्छेहरूले सुनाउनुहुन्छ होला यस्तो यस्तो भइराखेको छ भनेर। अब यस्तो समस्या समाधानको लागि चाहिँ न्यायिक समिति बन्द भएको अवस्थामा, स्थानीय सरकारले काम नगरेको अवस्थामा के गर्ने त, अब के गर्दै हुनुहुन्छ?
अब त हामीले खोलिसकेछौँ, अब लकडाउन भए पनि हामीले अहिलेको जे दूरी काम गरेर जसरी भए पनि हामी सुरु गरिसक्यौँ। अब लकडाउन भए पनि नबन्द गर्ने भनेर हाम्रो चाहिँ नगरपालिकाले एउटा सोच बनाएको छ, हाम्रो न्यायिक सम्बन्धी संघ सरकारले पनि एउटा कार्यविधि बनाएर पठाएछ कि लकडाउन भए पनि हामीहरू चाहिँ न्यायिक समिति सम्बन्धी कार्य गरौँ, यो प्रक्रियाले गरौँ भनेर चाहिँ हाम्रो एउटा कार्यविधि पठाउन लाग्नु भएको छ। त्यो अनुसार हामी लकडाउनमा पनि अब सूचना लिने, मोबाइलबाट लिने, इन्टरनेटबाट लिने अनि त्यसले दर्ता प्रक्रिया गर्ने भनेर हाम्रो त्यो कार्यक्रम अब सुरु हुन गइरहेको छ। त्यसरी न्यायिक समिति पनि खोली अहिले मैले पनि सूचना निकालेर खोलिदिए खोलिसकेको छु।
तर जस्तो पहिला जस्तै गरी सजिलोसँग चाहिँ गाउँ गाउँमा जहाँ चाहिँ वडा तहमा मेलमिलाप केन्द्रहरू छन्, मेलमिलापकर्ताहरू छन्, उनीहरूको मार्फतबाट यो यस्ता खालका विवादहरू समाधान गर्न अब त सजिलो छैन। कोरोनाको कारणले दूरी कायम गरेर बस्नु पर्यो, मास्क लगाएर हिँड्नु पर्यो, भीड़भाड़ गर्नु भएन, तपाईँहरूलाई चुनौती पनि त होला नि, होइन र?
धेरै चुनौती कहाँ मान्छ अफिसमा, न्याय समिति खोल्न बित्तिकै मान्छेहरू मुद्दा आइहाल्छ, त्यो जनताको जनता प्रतिनिधि एकदम नजिकी रिस्ता हुन्छ कि, यो एकदम ब्लडको रिस्ता जस्तो हुन्छ जनता र जनप्रतिनिधिको। त्यस कारणले त्यही अदालतमा अलिक टाढा हुन्छ न्यायाधीश र पक्ष र विपक्ष र न्यायाधीश, तर यतातिर के हुन्छ भने हामी त जनताको हौ, जनप्रतिनिधि हौ, उहाँहरू एकदम आकांक्षा लिएर आउनुहुन्छ, छिटोभित्र छिटो काम हुन्छ भनेर उहाँहरू आउनुहुन्छ। त्यस कारणले चाहिँ एक दुईजनाले 10 जना लिएर आउने, जति दूरी भने पनि नमान्ने, त्यस्तो छ अलि, त्यो त छ समस्या धेरै छ।
त्यो समस्या समाधानको लागि चाहिँ तपाईँहरूले के गरिरहनु भएको छ त?
त्यही हामीले अहिले हामी सेनिटाइज राखेका छौँ, जो पनि प्रवेश गर्छ सेनिटाइज गराउने, पहिले गेटमा हात धुवाउने है, हाम्रो नगरपालिकाको गेटभित्र आउने बित्तिकै साबुन पानी त्यहाँ राखेको छौँ हात धुने, अनि कोठामा पर्दाखेरि सेनिटाइज गराउने, मास्क लगाएको छैन भने पस्न नदिने, ग्लोभ्स, यो सबै हामीले सावधानी अपनाएको छौँ।
अब गाउँमा चाहिँ पुगेर जस्तो पहिला जसरी तपाईँहरूले मेलमिलापकर्ता मार्फत मिलाउनु हुन्थ्यो, गाउँ गाउँमा ओडामा चाहिँ मेलमिलाप केन्द्रहरू थिए, त्यहाँ अहिले पुग्न नसक्दाखेरि गाउँका समस्याहरू कतै छुटे कि, अथवा गाउँका मानिसहरूले अझै बढी पीड़ा भोगिराखेका छन् कि हिंसा सहिराखेका छन् कि त्यहाँसम्म चाहिँ अब कसरी पुग्ने केही योजना बनाइरहनु भएको छ?
त्यो पनि मैले आफ्नो फेसबुकबाट न्यायिक समिति खुलिसकेको छ, अब तपाईँहरू यहाँबाट सूचना लिनुहोस् अनि मेलमिलाप हामी जनको नगरपालिकामा गराउँला कि त्यहाँ पनि एउटा कहीँ हामीले यसरी मेलमिलापले चाहिँ हाम्रो यहाँ चाहिँ पूर्वाधार नभएको हुनाले पुरै वाडा वाडामा भइरहेको छैन। सबै वाडामा हामी नगरपालिकामा बस बोलाएर उहाँको वाडाको मेलमिलापकर्तालाई बोलाएर एउटा कोठामा राखेर हामीले मेलमिलाप गराइरहेको छ। त्यो प्रक्रियाले हाम्रो काम भइरहेछ, त्यस्तै गरिरहेछौँ अहिले पनि हामीले। उहाँलाई बोलाएर टाइम दिएर तपाईँ आउनु, दुरी काम धेरै मान्छे दुईजना तपाईँ दुईजना यता हामीहरू बसेर दुरी काम गरेर गरौँ भनेर गरिरहेछौँ।
जस्तो कि यो बीचमा चाहिँ यस अगाडि कस्तो खालको बढी चाहिँ विषयहरू आउँथे विवादका, र यो कोरोना पछाडि चाहिँ कस्ता खालका विषयहरू विवादका कस्तो खालको आइराखेको छ?
अहिले अहिले चाहिँ यहाँ चाहिँ सार्वजनिक सम्पत्ति मिटेको रोडमा झ्याल ढोका खोलिरहेको धमाधम प्याडहरू नछोडेर यस्तो मुद्दा छ, यस्तो मुद्दाहरू चाहिँ अलिक धेरै आएको छ लकडाउन। त्योभन्दा यो हिंसाहरूको कुरा आएको छैन अहिले।
पहिला चाहिँ कस्तो खालको विषयहरू आउँथ्यो यो कोरोना भन्दा अगाडि चाहिँ?
पहिला त थुप्रै के भन्छ खाना नलगाउने, खाना दिएर भने त्यस्तो आउँथ्यो, कुटपिट पनि आउँथ्यो, महिलाले मलाई कुटेको छ भनेर पनि आउँथ्यो यस्तो। अनि फेरि मेरो घरबाट पानी खटाइदियो, टोइलेटको पानी खोलिदियो भन्दा यस्तोहरू पनि आउँथ्यो, बाख्राको चोरी भयो त्यस्तो पनि मैले सानो सानो कुरा मेरो पडोसीले यस्तो दुःख दियो प्रदर्शनको कुरा पनि आउँथ्यो, वातावरणको पनि आछ मेरो यसरी गरेर मलाई जसरी मुर्गा फारमहरू खोलिदियो मेरो गनाइरहेछ यस्तो यस्तो पनि आएको छ। त्यसले गर्दा फेरि सम्बन्ध विच्छेद पनि त्यो पनि आएको छ, त्यस्तो गरेर आएको मुद्दा।
तपाईँहरूले यो अभ्यास गरिरहँदाखेरि झन्डै तीन वर्षको अभ्यासमा चाहिँ पहिलो वर्ष त निकै चुनौती भयो होला, त्यस पछाडि यता चाहिँ कस्ता कस्ता खालका अप्ठ्याराहरू छन्, त्यो अप्ठ्याराहरू हटाउनको लागि तपाईँ आफैले चाहिँ के गर्नुभयो? मान्छेहरूले बुझेनन् होला, कतिपयले अदालतले गर्ने काम गर्न थाल्यो भन्ने पनि लाग्यो होला, यो अदालत त होइन तर पनि न्याय दिने ठाउँ हो होइन, मेलमिलाप गराउने ठाउँ हो, यसले फौजदारी मुद्दाहरू त यसले लिँदैन, त्यो विषयमा चाहिँ कसरी बुझाइरहनु भएको छ आम नागरिकहरूलाई?
यसमा के छ भनेदेखि जनतालाई चाहिँ चाहना हुन्छ मुद्दा पर्यो मेरो आज एक महिनाभित्र चाहिँ हामीले न्याय पाऊ भनेर हुन्छ है। तर यसमा पनि एउटा के छ भन्दाखेरि प्रक्रिया बनाइदिएको छ, 15 म्याच म्याच फेर उसको प्रत्युत्तर लगाउने, यसो गर्दाखेरि जति चाँडो गरे पनि हामीले चाहिँ 3 महिनामा मुद्दा खर्च गर्न सकिरहेको छैनौँ। यो चाहिँ मलाई धेरै चुनौती लागेको छ। त्यसको यो प्रक्रियालाई यो 15 दिनमा बाटो म्याद नभएको भए चाँडो हुन्थ्यो, यो कारणले गर्दाखेरि चाहिँ अलि लामो भइरहेछ। जनताले चाहिँ अदालतमा जान्थे, आज त म अदालत जाने मान्छे नगएर म नगरपालिकामा आएँ कि तपाईँ मेरो छिटो काम गर्नुहुन्छ, तर तपाईँले गरिरहनु भएको छैन छिटो काम, यो मुद्दा 5 महिना भइसक्यो 4 महिना भइसक्यो भनेर चाहिँ भन्न आउँछ। यो ठुलो चुनौती मलाई लागिरहेछ। र यो एउटा कुरा अझ छ कि भन्दाखेरि न्यायिक समितिमा पनि दबाब आउने, फोन आउने, यो मेरो मान्छे हो, यो मलाई यसलाई यस्तो गरिदिनु भन्न, यस्तो पनि आउँदो रहेछ। मैले हेर्दा
राजनीतिक संरक्षण जस्तो पनि हुन्छ,
राजनीतिक कसैले नातागाता लिएर जाति हुन्छ नि सबै तहबाट सबै कुरा मलाई होइन, हरेक क्षेत्रबाट म तिम्रो नातेदार पढ्छु त मेरो यो छ यो पढोस् यस्तो यस्तो भनेर, तर त्यो हामीले त गरेको छैनौँ। किन न्यायिक समिति भनेको बित्तिकै एउटा सत्य तथ्य हो, कागज कसको छ त्यसै पक्षमा जाने हो, जति कुरा गरे पनि कुरा केही हुँदैन, त्यो त कागजले हेराउँछ को सत्य हो को त्यही पनि हामीले कागज हेरे पनि टोलमा गएर उहाँ बुझेर यसो सत्य तथ्य के हो त्यस्तो गरेर हामीले कामहरू चाहिँ गरिरहेछ।
अन्तिमतिर छौँ हामी, जस्तो कि यो न्यायिक समिति भइसके पछाडि बजेटको पनि कुरा आउँछ, तपाईँहरूले गर्नुपर्ने कामहरूको कुरा आउँछ, तर बजेटको पाटो चाहिँ कमजोर छ भनेर धेरै जसो प्रदेश नम्बर 2 का स्थानीय तहका उपप्रमुखहरूले भन्नुहुन्छ, न्याय क्षेत्रको लागि त बजेटै छुट्याउन अप्ठ्यारो छ भनेर। हुन त त्यो बजेट छुट्याउने सबै जिम्मेवारी तपाईँहरूको नेतृत्वमा हुन्छ, उपप्रमुखकै नेतृत्वमा होला,
यो कुरा म हजुरलाई प्रश्न भनिदिन्छु। सधैँ के कुरा आउँछ भने उपमेयर चाहिँ बजेट तर्जुमा समितिको अध्यक्ष हो संयोजक हो भन्छ, फेरि हजुर यो कुरा एकदम भ्रम हो के, संविधानलाई उपमेयरलाई दायित्व दिएको छैन, सिलिङ बाटले मेयरलाई दायित्व दिएको छ। जब बजेट स्रोत तथा बजेटमा सिलिङ बाटै दिन्छ मेयरले, अनि तर्जुमा गर्ने उपमेयरको भन्दाखेरि सिलिङ उनले न्यायिक समितिमा नदिएपछि तर्जुमा हामी कसरी गर्ने त है? यहाँ कुरा आउँछ, यहाँ पुरै पावर भनेको बजेटको सिलिङ बाटले पुरै पावर संविधानले मेयरलाई दिएको छ,
बजेट चाहे जति छुट्याउन पाउने स्थिति छैन होला,
केहीमा पनि गर्न सक्दैनौ। सबै सिलिङ बाँडफाँड गरेर मेयर प्रायको अध्यक्षतामा बैठक हुन्छ, त्यो बैठकबाट आउँछ अनि हामीले तर्जुमा गरिदिने हो।
कस्तो छ तपाईँहरूको उपमहानगरपालिकामा चाहिँ बजेटको अवस्था कस्तो छ त न्याय क्षेत्रको लागि?
म न्याय समितिमा बजेट छुट्याएको छु, त्यस्तो कहिले पनि छुट्याएको छैन। मलाई जे न्याय समितिमा काम लाग्छ त्यो अन्य बजेटमा पनि हामीले काम गरिरहेको छौँ। मलाई चाहिँ न्याय समितिमा बजेट चाहिन्छ भन्ने लागेन, किन न्याय समितिमा त्यस्तो मलाई केही जरुरी जस्तो पनि लागेन। त्यही मेलमिलापकर्ताको लागि हामीले 500 रुपियाँ राखेको छौँ, मेलमिलाप गरिदिएको छैन, त्यस्तो त्यस्तो हामीले बजेट छ, हामीले बजेट दिइरहेछौँ। त्यति
वडा कार्यालयहरूमा सबै वडा तहमा चाहिँ मेलमिलाप केन्द्र चाहिन्छ, मेलमिलापकर्ताहरू चाहिन्छ भन्ने पनि त छ नि, त्यो संरचनाको लागि पनि त बजेटको आवश्यक पर्छ।
यसको त पूर्वाधार यिनीहरूको लागि त चाहिन्छ, त्यो न्याय समितिको अन्तर्गतमा राखेपछि त करोडौँले पुग्नेवाला छैन। हाम्रो वडामा 25 वडा छ, 25 वडामा मेलमिलाप केन्द्र खोल्नको लागि चाहिन्छ, फेरि हरेक वडामा कमसे कम 2 वटा कोठा चाहियो, 1 वटा कोठा हुनेवाला छैन, त्यसको लागि चाहिँ बजेट यहाँ पर्याप्त छैन। त्यसकारणले चाहिँ त्यसैमा हामी चाहिँ गरिरहेको छौँ। न्यायिक एउटा न्यायिक समिति भनेको न्यायपूर्वको लागि चाहिँ नेपाल सरकारले हजुरको मार्फतबाट म भन्न चाहन्छु, यसको लागि अलग्गै नेपाल सरकारले नै पुरै नेपालको लागि पूर्वाधारको लागि बजेट छुट्याइदिएपछि अन्य बजेट चाहिँ हाम्रो सब नगरपालिकाले गर्न सक्छ, तर सबै गर्न सकिरहेको छैन।
हुन्छ, यो समय संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
जनकपुर उपमहानगरपालिकाका उपप्रमुख रीता कुमारी मिश्रलाई धेरै धेरै धन्यवाद। अब गुल्मीको रेसुङ्गा नगरपालिकामा न्यायिक समितिको काम कसरी अगाडि बढ़िरहेको छ भन्ने बारेमा छलफल गरौं। रेडियो स्काई गुल्मीका साथी उमाकान्त पोखरेलले रेसुङ्गा नगरपालिकाका उपप्रमुख सीता भण्डारीसँग अहिले पालिकाभित्र न्यायिक समितिको काम कसरी भइरहेको छ भनेर सोध्नु भएको छ।
मुद्दा उजुरीहरूलाई हामीले कार्य सम्पादन गर्दै आएका छौं। विशेष गरेर लकडाउन भन्दा पहिला निवेदन मुद्दा अथवा उजुरीहरू परेका थिए, यो बीचमा धेरै परेका छैनन्, 5-6 वटा मात्र निवेदनहरू परेका छन्
भनेको। चैत 11 गते भन्दा यता जम्मा 5-6 वटा मात्रै निवेदन परेका छन्। कुन कुन विषयवस्तुका कुन कुन मुद्दाका निवेदन परेका छन्?
बाटाको भयो, अनि फेरि परापूर्वकालदेखि साँच सिमाना जुन प्रयोग गर्दै आएका थिए त्यस्तोको मुद्दाहरू पनि परेका छन्। त्यसपछि आएर यो बाटाहरूका मुद्दाहरू पनि परेका छन्।
ती मुद्दाहरूलाई मेलमिलाप गराइसक्नु भयो कि बाँकी छन् अझै?
अनि कतिपय मुद्दाहरूलाई हामीले फैसला जो गर्न पाउने अधिकार पनि छ, र कतिपयलाई हामीले मेलमिलापको माध्यमबाट गराउने पर्ने भएको हुनाले भरसक हामीले सबै मुद्दाहरूलाई नै उजुरीहरूलाई मेलमिलापको माध्यमबाट गराउँदा उपयुक्त हुन्छ, किनकि त्यसमा दुवै पक्ष विन विनको स्थितिमा आउने भएको हुनाले हामीले भरसक मेलमिलापबाटै टुङ्ग्याउने कोसिस गर्दैछौ।
लकडाउनमा धेरै नागरिक घरभित्री भएको हुनाले पनि अधिकांश मुद्दाहरू केही मुद्दाहरू बाहिर आएनन् कि भन्ने आम प्रारम्भिक अनुमान पनि रहेको छ, र आम मानिसहरूले त्यो भन्दै पनि आएका छन्। यहाँलाई चाहिँ के लाग्छ, जस्तो जति मात्रामा लकडाउन भन्दा अगाडि मुद्दा आउँथे त्यो लकडाउनको बीचमा कतै घरेलु हिंसा हुँदाहुँदै पनि, कतै ती मुद्दाहरू हिंसा हुँदाहुँदै पनि निवेदन नआएका हुन् अथवा उजुरी नआएका हुन्, तपाईँलाई के लाग्छ?
कतिपय अवस्थामा त्यसको सम्भावना पनि हुन सक्छ, जस्तो अब यातायातको सुविधा पनि नभएको र भरसक हामी यो COVID-19 को महामारीमा घरबाट बाहिर ननिस्क्यौं, विशेष काममा बाहेक अरू बेला ननिस्क्यौं भन्ने जुन सबैले पालना गर्नुपर्ने नियम थियो त्यसलाई पालना गर्दा उहाँहरू जो पीड़ित पक्ष हुनुहुन्छ उहाँहरूले पनि भरसक त्यसलाई दबाएर राखेको अवस्था पनि हुन सक्छ, तर त्यस्तो हाम्रो नगरपालिकामा जानकारीमा आएको छैन।
कानूनी सल्लाहकार नियुक्त गर्नुभएको छ?
आवश्यकता पर्दा हामीले अब कसैलाई सोधपुछ गर्ने अथवा त्यसको बारेमा जानकारी लिने गरेका छौँ, तर खासै हामीले पारिश्रमिक दिएर कानूनी सल्लाहकार नियुक्त गरेको अवस्था छैन।
नगरपालिकामा आइपरेका मुद्दाहरू निवेदन अथवा समस्याहरूमाथि मेलमिलाप गराउनु पर्यो भने कुन कुन माध्यमको प्रयोग गरेर मेलमिलाप गराउनुहुन्छ?
हाम्रो 3 जनाको समिति छ, समितिभित्र पनि हामीले छलफल गर्छौँ र वडामा पनि हामीले 2 वर्ष अगाडि प्रत्येक वडामा 2-2 जना मेलमिलापलाई तालिम दिएर राखेको अवस्था छ, र हाम्रो नगरपालिकामा पनि तीनजनालाई हामीले सूचीकृत गरेका छौँ।
यसको अर्थ सामुदायिक मेलमिलापकर्ताको माध्यमबाट मुद्दाहरू समस्याको समाधान गर्दै आउनुभएको छ।
आवश्यकता पर्यो हामी आफै यहाँ सकेसम्म समाधान गर्ने कोसिस गर्छौँ। यदि अब हामीले समस्याको समाधान गर्न अलिकति अप्ठ्यारो भएको अवस्थामा उहाँहरूको सहयोग सल्लाह लिएर पनि हामीले काम गरेका छौँ।
नगरपालिकामा कतिजना सामुदायिक मेलमिलापकर्ता हुनुहुन्छ र उहाँहरूलाई यो पुनर्ताजगी तालिमको आवश्यकता पर्छ, त्यो कसरी दिँदै आउनु भएको छ?
हामीले 2 वर्ष अगाडि मेलमिलापकर्तालाई तालिम दिएका थियौँ। हाम्रो नगरपालिकामा अहिलेसम्म तीनजना सूचीकृत हुनुहुन्छ। उहाँहरू लगभग धेरै पुराना अब मेलमिलापकर्ता भएको हुनाले उहाँहरूलाई पुनर्ताजगीको त्यति जरुरत पर्छ जस्तो हामीले मानेका छैनौँ।
किन पुनर्ताजगी तालिम दिनको लागि बजेट विनियोजन गर्नुभएको छैन?
आवश्यकता परेको खण्डमा हामीले तालिमको व्यवस्था पनि गर्न सक्छौँ र यसको बजेटको लागि हामीलाई कुनै समस्या छैन।
अब अन्त्यमा म्याडम, यो समग्र न्यायिक क्षेत्रको लागि कति बजेट विनियोजन गर्नुभएको छ यो आर्थिक वर्षमा र त्यसको परिचालन कार्यान्वयन कसरी गर्दै हुनुहुन्छ?
यो छलफलहरू गर्नुपर्छ अनि मेलमिलापहरूलाई पनि हामीले पारिश्रमिक त्यो छलफल गरेको दुईचोटिसम्म एउटै मुद्दामा दुईचोटिसम्म छलफल गराउँदा उहाँहरूलाई हामीले पारिश्रमिक दिनुपर्ने हुन्छ। अब हाम्रो 14 वडा छन्, 14 वडामा यदि अब त्यस्तो आवश्यकता परेर वडा वडामा पनि हामीले सकेसम्म मेलमिलापकर्तालाई समावेश गरेर उहाँहरूलाई पनि उहाँहरूको सल्लाह लिएर तपाईँहरूले उजुरीको वाद विवादलाई छलफलको माध्यमबाट टुङ्ग्याउने कोसिस गर्नुहोस् भनेर हामीले भनिरहेका छौँ। र 14 वडामा 28 जना उहाँहरू हुनुहुन्छ र यहाँ 3 जना गर्दा 31 जना उहाँहरू हुनुहुन्छ। आवश्यकता परेको बेलामा उहाँहरूलाई पारिश्रमिक दिनुपर्ने भएको र हाम्रो न्यायिक समितिलाई पनि अब धेरै कम मात्रै हामीले त्यस्तो त बैठक गर्ने गरेका छौँ। सामान्य हामीले छलफल सधैँ गर्छौँ तर बैठक भन्दा हामीले प्रायः हामीले राख्ने गरेका छैनौँ भन्नाले पारिश्रमिक लिने किसिमबाट हामीले बैठकलाई अनिवार्य रूपमा बैठक बस्ने त्यस्तो हामीले व्यवस्था गर्यो।
चालू आर्थिक वर्ष समग्र न्यायिक क्षेत्रको लागि कति बजेट विनियोजन गर्नुभएको छ त्यो जानकारी गराइदिनुहोस् न।
8 लाख जति हामीले विनियोजन गरेका छौँ। आवश्यकता परे त्यो भन्दा बढी पनि खर्च गर्छौँ र अनावश्यक रूपमा हामीले बजेट छुट्याए पनि त्यसलाई हामीले खर्च गर्दैनौँ। हजुर धन्यवाद। हाम्रो हुमकान्ति पत्रकारबाट मैले आफ्नो नगरपालिकामा अहिलेसम्म भए गरेका जुन न्यायिक क्षेत्रमा काम छन् हामीले सम्पादन गरेका उजुरीहरू त्यसको बारेमा जानकारी गराउने जुन अवसर दिनुभयो त्यसलाई म धन्यवाद दिन चाहन्छु।
रेसुङ्गा नगरपालिकाका उपप्रमुख सीता भण्डारीलाई धेरै धेरै धन्यवाद। यही छलफल र कुराकानीसँगै आजको लागि कार्यक्रम सामुदायिक मेलमिलापको समय सकियो। कार्यक्रममा तपाईंलाई केही प्रतिक्रिया दिन मन लागेको छ वा केही भन्न मन लागेको छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। 01-5260-64 हाम्रो फोन नम्बर हो वा हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनमा पनि प्रतिक्रिया लेख्न सक्नुहुनेछ। प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम सामुदायिक मेलमिलापबाट हामी सबै विदा हुन्छौं। नमस्कार।